नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सुशासन र आर्थिक समृद्धिमा जोड़ दिँदै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, 5 वर्षभित्र कुनै पनि नेपालीले श्रम गर्न विदेश जानु नपर्ने दावी।
नीति कार्यक्रमले संविधानको मर्म नसमेटेको विपक्षी दल कांग्रेसको टिप्पणी, संविधान संशोधन गर्ने प्रतिबद्धता नआएको भन्दै राजपा असन्तुष्ट।
नेकपाको 441 सदस्यीय केन्द्रीय कमिटिले पूर्णता पायो, सांगठनिक संरचनाबारे सुझाव दिन महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन।
भारतको केरलामा निफा भाइरसको संक्रमण, 9 जनाको ज्यान गयो, 25 जना बिरामी।
र केपीएल क्रिकेटमा मध्यपश्चिम र रूपन्देही 11 विजयी, आईपीएल क्रिकेट खेलेर सन्दीप लामिछाने भोलि नेपाल आउँदै।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनुभएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौं।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मेडिकल इन्ट्रान्समा सर्वाधिक सफल संस्था भाइब्रेन्टको भीआईपी करियरमा अब लोकसेवा तयारीका विशिष्ट कक्षाहरू,
अनुभवी ख्याति प्राप्त र स्थापित विषय विज्ञहरूबाट नियमित पठन पाठन,
नियमित परीक्षा र फिडब्याक,
निशुल्क पाठ्य पुस्तक, व्यवस्थित पुस्तकालय र सुविधायुक्त पूर्वाधार।
लोकसेवा आयोग, शिक्षक सेवा आयोग, सार्वजनिक संस्थान, बैंक र सुरक्षा निकायका विभिन्न पदहरूको सघन तयारी कक्षाहरू।
भीआईपी करियर, न्यू प्लाजा, पुतली सड़क, काठमाडौँ। फोन नम्बर 01-44-26-149, 98-61-84-79-28।
भीआईपी को साथमा सफलता तपाईको हातमा।
हामी हिमालयन बैंक बढेको छौं अगाडि, सबको साथमा साथ, विश्वासको साथ। विश्वासले नै बनेको छ हाम्रो संसार, विश्वासले नै बनेको छ हाम्रो प्यारो परिवार।
हिमालयन बैंक लिमिटेड, विश्वासको साथ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले विकास निर्माण र सुशासनलाई केन्द्रमा राखेर आउँदो आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सुखी नेपाली समृद्ध नेपालको नारा कार्यान्वयन गर्ने योजना सहित सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। नीति तथा कार्यक्रमको शुरूमै सरकार राष्ट्रिय एकता र राष्ट्रिय एकताको पक्षमा रहेको र राष्ट्रिय हित विपरीतका काम गर्ने विरूद्ध कठोर हुने उल्लेख गरिएको छ।
विभिन्न नाममा सामाजिक सद्भाव खलबल्याउने र राष्ट्रिय अखण्डतामाथि समेत प्रश्न चिन्ह उब्जाउने प्रकृतिका अभिव्यक्ति र व्यवहार अस्वीकार्य मात्र होइन, दण्डनीय छन्। जनताका जाहेज मागहरूलाई सुन्ने र पूरा गर्ने काम हुनेछ। जोरजुलुम र अराजकता कुनै हालतमा पनि स्वीकार्य हुन सक्दैन। यस सरकारले लोकप्रियताका लागि काम गर्दैन, जनताका लागि काम गरेर लोकप्रियता हासिल गर्नेछ।
समृद्ध नेपाल निर्माणका लागि र नेपालमा भएको स्रोत साधनको क्षमता र सम्भावनाका लागि विज्ञ समूह निर्माण गर्ने, आउँदो आर्थिक वर्षमा दोहोरो अङ्कको आर्थिक वृद्धि दर हासिल गर्ने, राज्यका पुराना संरचनाको खारेजी गर्ने, स्थानान्तरण र नयाँ संरचनामा जोड दिने लगायतका कुरा पनि नीति तथा कार्यक्रममा समेटिएका छन्।
आगामी आर्थिक वर्षमा दोहोरो अङ्क नजिकको र 5 वर्षभित्र दोहोरो अङ्कको आर्थिक वृद्धि दर हासिल गरिनेछ। नेपालीको हालको प्रति व्यक्ति आय 5 वर्षमा दोब्बर बनाइनेछ। 10 वर्षभित्र नेपाललाई मध्यम स्तरको आय भएको मुलुकमा स्तर उन्नति गरिनेछ। यस सरकारले कृषि, ऊर्जा, उद्योग, यातायात, भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन र शहरी विकासलाई आर्थिक वृद्धिको सम्भावकको रूपमा पहिचान गरेको छ।
सरकारको नीति तथा कार्यक्रममा समस्याग्रस्त, विवादित र खर्च गर्न नसक्ने आयोजनामा लगानी नगर्ने, विभिन्न कोष र संस्थामा थन्किएको रकमलाई उत्पादनका क्षेत्रमा लगानी गर्ने उल्लेख गरिएको छ। सरकारले पाँच वर्षभित्र श्रम गर्न कुनै पनि नेपाली विदेश जान नपर्ने गरी देशमै रोजगारी सृजना गर्ने अत्यन्तै महत्वाकांक्षी योजना पनि अघि सारेको छ। त्यसका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। पाँच वर्षमा 5,000 र 10 वर्षमा 10,000 मेगावाट बिजुली उत्पादन गर्न, अन्तर्देशीय प्रसारण लाइन बनाएर बिजुली निर्यात गर्ने र सौर्य ऊर्जा निर्माणमा पनि जोड़ दिइने नीति तथा कार्यक्रममा समेटिएको छ।
पाँच वर्षभित्र 5,000 मेगावाट र 10 वर्षभित्र 15,000 मेगावाट विद्युत उत्पादन गरिनेछ। सम्भाव्य स्थलहरूमा सौर्य ऊर्जा, वायु ऊर्जा, भूतापीय ऊर्जा एवं अन्य नवीकरणीय वैकल्पिक ऊर्जा प्रविधिलाई प्रोत्साहन गरिनेछ। विद्युत प्रसारण लाइन निर्माणमा सरकारले अग्रणी भूमिका खेल्नेछ।
यस्तै सबै नेपालीको बैंक खाता खोलेर त्यसैबाट सरकारी रकम भुक्तानी गर्ने, पाँच वर्षभित्र कृषि उत्पादन दोब्बर बनाउने, मल बिउ र उपकरण आयातमा सहुलियत दिई स्थानीय तहमै दिइने, सामूहिक खेतीलाई प्रोत्साहन गर्ने र किसानलाई माटो स्वास्थ्य प्रमाणपत्र दिइने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। हरेक प्रदेशमा औद्योगिक क्षेत्र र स्थानीय तहमा उद्योगग्राम बनाउने, चिनी र औषधिमा आत्मनिर्भर हुन उद्योग बढ़ाउने, छाला जुत्तार सिमेन्टको निर्यात बढ़ाउने, फलाम उत्खनन र प्रशोधन गर्ने, लगानीका लागि एकद्वार नीति बनाउने, व्यवसायको लागि लागत घटाउने योजना समेत ल्याइएको छ। राष्ट्रिय राजमार्गलाई एक्सप्रेस हाइवेमा विकास गर्ने, पूर्व पश्चिम र उत्तर दक्षिण सड़कलाई राष्ट्रिय रणनीतिक सड़क बनाउने पनि सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ।
सुरुङ मार्ग निर्माण गर्ने नीति लिइनेछ। राजमार्गहरूमा कलात्मक पुल निर्माण गर्न शुरू गरिनेछ। पाँच वर्षभित्र काठमाडौँ निजगढ द्रुतमार्ग, मध्य पहाड़ी लोकमार्ग र हुलाकी राजमार्गको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिनेछ। पूर्व झापाको शान्तिनगरदेखि पश्चिम डडेलधुराको रूपालसम्मको मदन भण्डारी राजमार्गको निर्माण कार्यलाई तीव्रता दिइनेछ। पाँच वर्षभित्र स्थानीय तहका केन्द्रलाई कालो पत्रे सड़कले जोडिनेछ। मेची महाकाली रेलमार्ग, काठमाडौँ वीरगंज रेलमार्ग र स्वागढी काठमाडौँ पोखरा लुम्बिनी रेलमार्गको निर्माण कार्य अघि बढाइनेछ। कोशी, गण्डकी र कर्णाली नदीहरूमा जल यातायात सञ्चालन गर्न कानूनी, नीतिगत र संस्थागत व्यवस्था गरिनेछ।
संघ प्रदेश र स्थानीय तहमा खेल सम्बन्धी पूर्वाधारहरू बनाउने, तीन वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको खेलकुद परिसर बनाउने, प्रदेशमा रंगशाला र स्थानीय तहमा खेलग्राम बनाउने पनि नीति तथा कार्यक्रमले समेटेको छ। विद्यालय जाने उमेरका बालबालिकालाई भर्ना गरिने र उमेर नागेकालाई प्राविधिक शिक्षा दिइने, शिक्षामा निजी लगानीको नियन्त्रण गरिने र पाठ्यक्रममा राष्ट्रियता र नैतिक शिक्षा समावेश गरिने भएको छ। भ्रष्टाचारीलाई कड़ा कार्यवाही गर्न अहिलेका नीति नियम संशोधन गर्ने योजना बन्ने तर कार्यान्वयन नहुने अवस्था अन्त्यका लागि हरेक मन्त्रालयमा समस्या समाधान कक्ष स्थापना गर्ने, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट अनुगमनको पनि अनुगमन गर्ने लगायत कुरा आज सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। संविधान अनुसार आउँदो यही जेठ 15 गते सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट घोषणा गर्दैछ। वाम गठबन्धनले चुनाव अघि सार्वजनिक गरेको घोषणा पत्रमा समाजवाद उन्मुख अर्थतन्त्रलाई आधार मानेर देश चाँडै नै समृद्ध बनाउने उल्लेख गरेको थियो। आज सार्वजनिक गरिएको नीति तथा कार्यक्रम समाजवाद उन्मुख छ त भनेर साथी अर्जुन पोखरेलले पूर्व अर्थ सचिव शान्तराज सुवेदीलाई सोध्नु भएको छ।
अलिकति नयाँ किसिमले नयाँ नीति कार्यक्रमहरू आउँछन् भन्ने सबैको अपेक्षा थियो। त्यो दिशामा अगाडि पनि बढेको छ। जस्तै राज्यले आपूर्ति व्यवस्थापनमा हस्तक्षेप गर्न सक्ने किसिमको कुरा छ, उद्योग धन्दा खोल्न सक्ने संस्थानहरू सञ्चालन गर्न सक्ने किसिमका कुराहरू छन्, सेवा प्रवाहमा राज्यले प्रत्यक्ष रूपमा हात हाल्न सक्ने कुराहरू छन्। अर्थमन्त्रीले बेला बेलामा भन्ने गर्नुहुन्छ बजेट कार्यान्वयनमा आर्थिक अनुशासन कायम गर्ने, विनियोजन कार्यको कायम गर्ने लगायतका कुराहरूलाई अहिले नीति कार्यक्रमले समेटेको छ। ठुला आयोजनाहरूमा लगानी गर्ने, वितरणमुखी कार्यक्रम सञ्चालन नगर्ने भनेको छ। यी विषयहरू नियमित प्रतियोगिताभन्दा अलिक फरक विषय हो, यो सकारात्मक पनि छ, तर यसलाई कार्यान्वयन गर्ने महत्त्वपूर्ण माध्यम भनेको यो बजेट, अब आउने बजेटको मार्गदर्शक सिद्धान्त यो नीति कार्यक्रम नै हो। यसले कसरी सम्बोधन गर्छ यो विषयलाई हेर्न बाँकी नै छ।
नागरिकले आजको भोलि नै एकदमै अनुभव गर्न पाउने गरी त्यस्तो व्यवस्था चाहिँ तपाईँले के पाउनुभयो यो नीति तथा कार्यक्रम?
अब यो आजको भोलि नै अनुभव गर्न पाउने किसिमले तत्कालै राहत हुने किसिमले त केही भन्न सकिँदैन। भ्रष्टाचार निवारणका कुराहरू छन्, आर्थिक अनुशासनका कुराहरू छन्, यिनी प्रत्यक्ष अप्रत्यक्ष रूपमा नागरिकलाई नै सहज हुने हुन्, अनुगमन गर्ने, कृषि उत्पादनको मूल्य तोक्ने विषय छन्। यी विषयहरू तत्कालै कार्यान्वयनमा जाने हो भने नागरिकहरूलाई सहज पनि हुन्छ र यसबाट राहत पनि पाउँछन्।
जलमार्गको कुरा आयो, रेलमार्गको कुरा आयो, यो त पहिलादेखि पनि भन्दै आएका अलिक महत्वाकांक्षी योजना होइन, यो त पारिहालौँ न त नीति तथा कार्यक्रममा भन्ने हिसाबले आएको जस्तो लाग्दैन यहाँले?
अब यसो छ, यो मदन भण्डारी राजमार्ग हिजो मात्रै क्याबिनेटले निर्णय गरेको भनेर बाहिर आएको थियो। यो
हुलाकी राजमार्ग र मध्य पहाडी राजमार्ग त यहाँभन्दा अगाडि नै थिए।
हुलाकी राजमार्ग, मध्य पहाडी राजमार्ग, फास्ट्याग लगायतका यी विषयहरू अत्यन्त पुराना, अलिकति सरकारले लगानी पनि गरिरहेको, प्राथमिकता लिएको, तर क्रमिक आयोजनाहरू, यी आयोजनाहरूलाई निश्चित 5 वर्षभित्र सम्पन्न गर्छु भनेर प्रतिबद्धता जनाएको देखिन्छ। सरकार आफैले मात्रै गर्न सक्दैन, निजी क्षेत्रको लगानी, वैदेशिक प्रत्यक्ष लगानी, यी लगानीलाई आकर्षित गरेर अगाडि बढ्न सकियो भने नीति तथा कार्यक्रमले देखाएका विषयहरू, मार्गदर्शनहरूलाई सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ। नीति कार्यक्रम जुनसुकै सरकारले ल्याउने, जुनसुकै नीति कार्यक्रम आकर्षक, लोकप्रिय हुन्छन्, तर कार्यान्वयनमा गएर यसको सफलता असफलता दाबिने हुनाले यो विषय हेर्न नै बाँकी छ।
विगतमा यति धेरै सुनिएको थिएन, अहिले पटक पटक राष्ट्रपतिज्यूले पनि दोहोऱ्याउनु भयो, राष्ट्रिय एकताको कुरा र नैतिकताको कुरालाई पटक पटक जोडिएको छ नीति तथा कार्यक्रमलाई, यो चाहिँ किन भएको होला अन्तिममा?
अब यो कति राजनीतिक विषय पनि हो, कसैको हस्तक्षेप नचाहने, स्वतन्त्र भएर बस्ने र सबैलाई समान व्यवहार गर्ने भन्ने विषयलाई सबै राजनैतिक दलले, सबै पक्षले यो राष्ट्रिय सहमतिको रूपमा अगाडि बढाउनुपर्छ, हामी एक हुनुपर्छ भन्ने भावनासँग पनि जोडिएको हुनुपर्छ जस्तो लाग्छ मलाई।
सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा आज सार्वजनिक भएको नीति तथा कार्यक्रमप्रति विपक्षी दलहरू असन्तुष्ट रहेको सन्दर्भसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तन्नै पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे, नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन् नि, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
त्यसैले विदेश जाने सोचमा हुनुहुन्छ भने खाने बस्ने सुविधा सहित सित्तैमा सिप सिक्नका लागि सुरक्षित आप्रवासन परियोजनाको फोन नम्बर 9840252580 र 9840248034 बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सम्पर्क गर्नुहोस्।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
हिमालयन बैंक लिमिटेड, विश्वास को साथ।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सुशासन र आर्थिक समृद्धिमा जोड़ दिँदै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक आर्थिक विकासको महत्वाकांक्षी लक्ष्य पाँच वर्षभित्र कुनै पनि नेपाली श्रम गर्न विदेश जान नपर्ने दावी लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रम संविधानको भावना अनुसार नभई पुरानै ढाँचामा आएको टिप्पणी गरेको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानको भावना अनुसार स्थानीय तहलाई बलियो बनाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याउन नसकेको टिप्पणी गर्नुभएको हो। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि संघीय संसद भवन परिसरमा संचारकर्मीसँगको कुराकानीमा उहाँले बजेटले स्थानीय नागरिकको भावनालाई समेट्न नसकेको भन्दै यसमा सुधार गरेर अघि बढ़न सरकारलाई सुझाव पनि दिनुभयो। प्रमुख सचेतक खाँडले सरकारको नीति तथा कार्यक्रम पुरानै ढाँचामा आएकाले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने परिकल्पना सरकारको नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसकेको आरोप पनि लगाउनुभयो। यसैबीच राष्ट्रिय जनता पार्टी राजपा नेपालले पनि सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाएको छ। पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधन गर्ने प्रतिबद्धता नआएको भन्दै सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउनु भएको हो। संघीय संसद भवन परिसरमा उहाँले संचारकर्मीसँग संविधान संशोधन गर्ने प्रतिबद्धता समेट्न समेत सरकारलाई सुझाव दिनुभयो।
नेपाल कम्युनिष्ट पार्टी नेकपाले 441 सदस्यीय केन्द्रीय कमिटिलाई पूर्णता दिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनित केन्द्रीय सदस्यहरूको सिफारिशलाई अनुमोदन गरेको हो। यो अनुमोदनसँगै पार्टीको 441 सदस्यीय केन्द्रीय कमिटिले पूर्णता पाएको नेकपाले जनाएको छ। बैठकले सांगठनिक संरचनाबारे सुझाव दिन महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। कार्यदलमा बेदुराम भूषाल, देव गुरूङ र खिमलाल देवकोटा सदस्य हुनुहुन्छ। कार्यदलले संगठन एकीकरणका लागि अन्तरिम विधानको अधीनमा रही नियमावली मस्यौदा गर्नेछ। यस्तै बैठकले सातवटा प्रदेश र विदेशका संगठन तथा कमिटिलाई एकीकरण गर्न पूर्व घटकका इन्चार्ज, संयोजक र सहसंयोजकहरू रहेको सुझाव कमिटि बनाउने निर्णय पनि गरेको छ। जनसंगठनको एकताको सुझाव दिन पूर्व घटकको इन्चार्ज र मोर्चा प्रमुख रहेको अर्को कार्यदल बनाउने निर्णय समेत गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।
सरकारले निजामती कर्मचारीको सेवानिवृत्तिको उमेर हदबन्दी 58 वर्ष नै कायम राख्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले यसअघि संघीय निजामती सेवा ऐनको विधेयकको मस्यौदा 60 वर्ष उमेर हदबन्दीलाई संशोधन गर्दै पहिलेकै 58 वर्ष कायम गर्न थालेको बताउनुभयो। उहाँले पुनः 58 वर्ष उमेर हदबन्दीलाई कायम गर्न संशोधनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रस्ताव पठाइएको बताउनुभयो। यसअघि काशीराज दाहाल अध्यक्ष रहेको उच्चस्तरीय प्रशासनिक सुधार सुझाव समितिको सुझाव अनुसार निजामती कर्मचारीको उमेरको हदबन्दी 60 वर्ष राख्ने प्रस्तावलाई मन्त्रालयले सहमति जनाउँदै ऐनको मस्यौदामा राखेको थियो।
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर 11 मसिनामा पोखरीमा डुबेर चारजना बालिकाको ज्यान गएको छ। नुहाउन पोखरीमा गएका मसिनाका 9 वर्षकी अविदा खातुन, 10 वर्षकी साहिमा खातुन र मुबिना खातुन तथा 14 वर्षकी साहिया खातुनको ज्यान गएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ। लुम्बिनीबाट 4 किलोमिटर पश्चिममा पर्ने पोखरीमा बालिकाहरू डुबेको देखेपछि स्थानीय वडा अध्यक्ष अरामुद्दिन खाँले प्रहरीलाई खबर गरे र उनीहरूको शव पोखरीबाट निकालिएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रकवि माधव प्रसाद घिमिरे अस्पताल भर्ना हुनुभएको छ। उहाँको काठमाडौँमा रहेको ग्रान्डी अस्पतालमा उपचार भइरहेको उहाँका कान्छा छोरा राजीव घिमिरेले जानकारी दिनुभयो। राष्ट्रकवि घिमिरेलाई गएको हप्तादेखि मुटु, फोक्सो र मृगोलामा समस्या देखिएको छ। यसअघि पनि उहाँलाई यस्तै स्वास्थ्य समस्या हुने गरेको र बेला बेलामा अस्पताल लैजाने गरिएको छोरा राजीवले बताउनुभयो। उहाँका अनुसार राष्ट्रकवि घिमिरेको दिशामा पनि रगत देखिएको छ। यसको उपचारका लागि बाहिरी देशबाट विशेषज्ञ डाक्टर बोलाउने वा उहाँलाई नै बाहिर लैजाने भन्ने बारेमा अस्पताल प्रशासनसँग छलफल भइरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दिनको 21 घण्टा सञ्चालन हुन थालेको छ। सरकारले 24 घण्टा विमानस्थल सञ्चालन गर्ने तयारी गरे पनि साधन स्रोतको व्यवस्थापन, जनशक्ति अभाव लगायत कारणले 21 घण्टा मात्रै सञ्चालन हुन शुरू भएको हो। विमानस्थलमा बढ्दो यात्रुको चाप, हवाई ट्राफिक व्यवस्थापन तथा उडान र अवतरणमा देखिएका समस्या समाधानका लागि सञ्चालन अवधि बढ़ाइएको हो। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान 6 बजेदेखि राति 12 बजेसम्म अर्थात 18 घण्टा मात्रै सञ्चालन हुने गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले विमानस्थलको हवाई ट्राफिक चाप नियन्त्रण गर्न सञ्चालन अवधि लम्ब्याउन निर्देशन दिनुभएको थियो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
खतम पार्यो, खतम खतम
के खतम भयो?
सबैले पढे, मेरो नाति चाहिँ दिनभरि मार्तोल रेन्जु पेन्सिस बोकेर हिँड्छ। हेर्नुहोस्,
सिप त सिक्यो नि त, तिम्रो नातिलाई सबैले प्लम्बर बाबु भन्छन्। यो वडामा धारा बाथरुम बनाउनु पर्यो भने ऊ 1 नम्बरको छ,
तर हातमा रेन्जु पेन्सिस मात्र भएर के अरू प्रमाण पत्र छैन?
अब त्यो पनि हुन्छ हजुरबा, हामी जस्तै विभिन्न सिप भएका तर प्रमाण पत्र नभएकाहरूले सिटिई भिटीको पाएक पर्ने सिप परीक्षण केन्द्रमा परीक्षा दिएर तह 1 देखि तह 4 मान्यता प्राप्त प्रमाण पत्र लिन पाइन्छ।
ए हो र?
त्यति मात्रै हो र हजुरबा, अब चाँडै नै तह 5 देखि तह 8 सम्मको प्रमाण पत्र समेत प्राप्त गर्ने प्रणाली बन्दैछ। यसको अर्थ अब प्राविधिक तथा व्यावसायिक धारमा पनि बिए, एमए र पिएचडी सम्मको योग्यता हासिल गर्न सकिनेछ।
अनि मान्यता
संसार भरि पाइन्छ। मेरो नातिनीले पनि ब्युटी पार्लर सिकेर सिटिभिटीबाट प्रमाण पत्र लिएर आएकी छिन्।
अनि कसले गर्दैछ यस्तो राम्रो काम?
सिटिभिटी अन्तर्गत
नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545-4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। जनकपुर यातायात व्यवस्था कार्यालयका नायब सुब्बा राकेश यादवले एक सेवाग्राहीलाई निर्घात कुटपिट गरेका छन्। कार्यालयमा कामका लागि आएका महोत्तरीको भंगाहा नगरपालिका 4 का 22 वर्षीय जगदीश महतोलाई नायब सुब्बा राकेश यादवले कुटपिट गरेका हुन्। महतोले आफ्नै भौच साटिएको भन्दै कार्यालयको 8 नम्बर कोठाको ढोका ढकढकाउँदा नासु यादवले हात, खुट्टा र मुक्काले निर्घात कुटपिट गरेको पीड़ित महतोको भनाइ छ। नासुको कुटाईबाट घाइते भएका महतोको गालामा 3 वटा टाँका लागेको छ। अहिले महतोको उपचार जनकपुर अस्पतालमा भइरहेको छ।
चितवनमा देखिएको बर्ड फ्लूका कारण 70 लाख भन्दा बढ़ीको नोक्सानी भएको छ। चितवनको खैरहनी नगरपालिका सुर्तनीमा बर्ड फ्लू देखिएपछि त्यो क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पंशीजन्य पदार्थ नष्ट गरिएको थियो। बर्ड फ्लू देखिएका 2 वटा खोरमा 2500 कुखुरा मरेका थिए।
नक्कली विदेशी मुद्राको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँबाट एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले जोर्डनका मजिन अब्दिल जबरलाई नक्कली मुद्रा कारोबार गरेको आरोप
रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। उनको साथबाट 6800 अमेरिकी डलर, 500 दरका 2500 साउथ रियाल लगायत मुद्रा फेला परेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा भन्दा लुम्बिनीमा वायु प्रदूषणको मात्रा बढ़ी भएको पाइएको छ। वातावरण विभागले वायुको अवस्था मापन गर्ने स्टेशनको एक वर्षको तथ्याङ्क हेर्दा लुम्बिनीमा प्रदूषणको मात्रा धेरै भएको पाइएको हो। उद्योगले निकाल्ने धुवाँ र धुलोको कारण लुम्बिनीमा प्रदूषण बढ़ी पाइएको विभागीय उपमहानिर्देशक सफला श्रेष्ठले बताउनुभयो।
मेरो पनि भन्नु छ।
महानगरीय ट्राफिक प्रहरीले सीट संख्या भन्दा बढ़ी यात्रु राख्ने गाड़ीलाई कार्यवाही अभियान चलाएको समाचार उज्यालो अनलाइनमा पढेर कामन सिंह पाखरिन लेख्नुहुन्छ। सीट भन्दा बढ़ी यात्रु बोक्ने टेम्पूलाई मात्रै होइन बसलाई नै कार्यवाही गर्नु पर्यो। यो व्यवस्था काठमाडौँमा मात्र होइन देशैभरि लागू हुनुपर्छ जस्तो लाग्छ।
यसै सन्दर्भमा आईपी न्यूपानीको टिप्पणी छ, राम्रो कामको शुरूआतले निरन्तरता पाओस्, वैज्ञानिक भाडा दर प्रत्यक्ष सरकारी निगरानीमा राखियोस्, भाडामा देखिएको व्यतिथि अन्त्य गरियोस्, सार्वजनिक गाड़ी चढ्न बाध्य यात्रुले राहतको महसुस गर्न सकुन्।
नेताहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेको विषयमा पवन पौडेल उज्यालोलाई मेन्सन गर्दै लेख्नुहुन्छ, हाम्रो वर्तमान सरकार र मन्त्रीहरूलाई गफ गरेर यति भ्याइ नभ्याइ छ कि कुरै नगरौं, त्यसैले होला अहिलेसम्म सम्पत्ति विवरण समेत सार्वजनिक गर्न सकेका छैनन्। अब कुन दिन यही एउटा मोबाइल र 10-20 किलो दाइजोको सुन छ रे भनेर सुन्नमा आउने हो कि?
चितवनमा दूध बिक्री नहुँदा कृषक समस्यामा परेको समाचार उज्यालोमा पढेर हिमाल संगीता विप्लव नेवार लेख्नुहुन्छ, के गर्नु त, नेतादेखि कर्मचारीहरू नै भारतको आशीर्वादले बाँचेका छन् हाम्रो देश नेपालमा, त्यसैको फल हो। अनि भारतको दूध नकिनेर के नेपालको दूध बिक्री हुन्छ त? त्यसैले अब किसानहरूले नै यसको प्रतिकार गर्नुपर्छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सञ्जिता देवकोटा र मोहन पौडेल। अब विदेशका खबर। भारतको केरला राज्यमा निफा भाइरसको संक्रमणबाट 9 जनाको ज्यान गएको छ। जनावरबाट मानिसमा सर्ने भाइरस निफाबाट अरू 25 जना संक्रमित भएको बीबीसीले जनाएको छ। पछिल्लो 15 दिनमा ज्यान गुमाउने मध्ये 3 जना यही भाइरसबाट संक्रमित भएको पुष्टि भइसकेको र 6 जनाको परीक्षण भइरहेको बीबीसीले जनाएको छ। यो भाइरसबाट संक्रमित भए तत्काल कुनै उपचार फेला परि नसकेको अधिकारीहरूले बताएका छन्। विश्व स्वास्थ्य संगठनले निफा भाइरस अबको चुनौती हुन सक्नेतर्फ सचेत गराएको छ। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ केही खेल खबर। सुर्खेतमा चलिरहेको कर्णाली प्रिमियर लीग केपीएल क्रिकेटमा आज मध्यपश्चिम क्रिकेट क्लब र रूपन्देही 11 क्लब विजयी भएका छन्। सुर्खेतको वीरेन्द्रनगर रंगशालामा 15 ओभरमा झारिएको पहिलो खेलमा मध्यपश्चिमले एबीसी स्पोर्ट्स क्लबलाई 10 रनले हराएको हो। यस्तै दोस्रो खेलमा रूपन्देही 11ले टिकापुर क्रिकेट क्लबलाई 61 रनले पराजित गर्यो। 10 टीम सहभागी रहेको यो प्रतियोगिताको विजेताले 3 लाख र उपविजेताले 1.5 लाख रूपियाँ पुरस्कार पाउनेछन्।
नयाँ खेलाड़ी उत्पादनका लागि नेत्रहीन क्रिकेट संघले म्याग्दीको बेनीमा आजदेखि प्रशिक्षण शुरू गरेको छ। प्रशिक्षणमा म्याग्दी पर्वत र बागलुङका विभिन्न विद्यालयका 32 जना विद्यार्थी सहभागी छन्। सहभागी मध्ये 11 जना छात्रा छन्। जेठ 11 गतेसम्म चल्ने प्रशिक्षणमा निरोज गिरी र उपेन्द्र श्रेष्ठले प्रशिक्षण दिइरहेका छन्। अपाङ्गता भएका व्यक्तिलाई समाजमा हेर्ने दृष्टिकोण परिवर्तन गर्न र उनीहरूलाई खेलका माध्यमबाट पुनर्स्थापना गर्न प्रशिक्षण आयोजना गरिएको संघका कार्यक्रम संयोजक तथा प्रशिक्षक निरोज गिरीले जानकारी दिनुभयो।
र इण्डियन प्रिमियर लीग क्रिकेट आईपीएलमा खेलेर नेपालका बलर सन्दीप लामिछाने भोलि नेपाल फर्किने भएका छन्। सन्दीप भोलि दिउँसो 4:15 त्रिभुवन विमानस्थलमा आइपुग्ने नेपाल क्रिकेट टीमका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिएका छन्। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुशासन र आर्थिक समृद्धिमा जोड़ दिँदै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, पाँच वर्षभित्र कुनै पनि नेपालीले श्रम गर्न विदेश जानु नपर्ने दावी।
नीति तथा कार्यक्रमले संविधानको मर्म नसमेटेको विपक्षी दल कांग्रेसको टिप्पणी। संविधान संशोधन गर्ने प्रतिबद्धता नआएको भन्दै राजपा पनि असन्तुष्ट।
नेकपाको 441 सदस्यीय केन्द्रीय कमिटिले पूर्णता पायो। सांगठनिक संरचनाबारे सुझाव दिन महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन।
भारतको केरलामा निफा भाइरसको संक्रमण, 9 जनाको ज्यान गयो, 25 जना बिरामी।
र केपीएल क्रिकेटमा मध्यपश्चिम र रूपन्देही 11 विजयी। आईपीएल क्रिकेट खेलेर सन्दीप लामिछाने भोलि नेपाल आउँदै।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै विष्णु विश्वकर्मा र लक्ष्मण कार्की पनि बिदा हुन्छौ। नमस्कार।